اللهم صل على محمد عبدك ورسولك وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. آج کا کشف المحجوب جو کتاب حضرت پیر علی حجویری رحمۃ اللہ تعالی علیہ المعروف داتا صاحب نے لکھی، ہزار سال کے قریب وقت گزرا ہے، لیکن اس کی اہمیت، اس کی عظمت آج بھی باقی ہے. آج کے اس تذکرے میں حضرت شیخ ابو الحسن محمد اسماعیل خیر النساء رحمہ اللہ تبع تابعین میں سے اہل تسلیم کے رہنما، طریقت محبت الہی میں ثابت قدم، آپ اپنے زمانے میں بزرگ مشائخ میں سے تھے. معاملات اور نصائح میں آپ کا بیان بہت عمدہ، عبادت بہت مہذب. اللہ نے آپ کو بہت لمبی عمر دی تھی. حضرت شبلی اور ابراہیم خواص نے آپ کی صحبت میں توبہ کی. آپ حضرت شبلی کو حضرت جنید کے پاس بھیج دیا تھا، اور آپ حضرت سری سکتی کے مرید تھے. جنید و ابو الحسن نوری کے ہم اسمے سے تھے. حضرت جنید کے نزدیک محترم تھے. ابو حمزہ بغدادی بہت احترام کرتے تھے. آپ کے سبب یہ تھا کہ وطن سے سامرا چلے گئے تو حج کے ارادے سے آپ کا گزر کوفہ پر ہوا. شہر کے دروازے پر ایک ریشم باغ نے آپ کو پکڑ لیا، تو میرا غلام ہے اور تیرا نام خیر ہے، لہذا میں تجھے یہاں سے ہرگز جانے نہیں دوں گا. آپ نے اس بات کو اللہ جل شانہ کی طرف سے سمجھا اور اس آدمی کی مخالفت نہ کی، اور کچھ مدت اس کا کام کرتے رہے، اس کی خدمت کرتے رہے. جب وہ شخص آپ کو یا خیر کہہ کر پکارتا تو حضرت لبیک کا جواب دیتے، یہاں تک کہ وہ شخص اپنی اکیے پر پشیمان ہوا، آپ سے کہنے لگا آپ جائیں، میں نے غلطی کی تھی، آپ میرے غلام نہیں، اور آپ چلے گئے اور مکہ شریف پہنچ گئے اور اس درجہ پر پہنچے کہ حضرت جنید نے فرمایا خیر ہم سے اچھے ہیں، آپ اس بات کو پسند کرتے تھے کہ لوگ آپ کو خیر کہہ کر پکارے، اور فرمایا یہ بات روا نہیں، جب مسلمان نے میرا نام خیر رکھا تو میں اس کو بدل دوں. آپ کی وفات کا وقت قریب آیا تو نماز شام کا وقت تھا. موت کی بے ہوشی کو ذرا ہوش آیا تو ملک الموت کی طرف نظر فرمایا اور فرمایا ٹھہر جا، اللہ تجھے معاف کرے، تو بھی خدا کا ایک ایسا بندہ ہے جس کو ایک کام کرنے کا حکم دیا ہے، اور میں بھی خدا کا ایسا بندہ ہوں جس کو ایک کام کرنے کا حکم دیا ہے، لیکن جس بات کا مجھے حکم دیا گیا وہ تجھ سے فوت نہیں ہو رہی، اور جس بات کا مجھے حکم دیا گیا وہ مجھ سے فوت ہو رہی ہے، تھوڑی دیر کے لیے چھوڑ دے، میں ایک کام کر لوں. تو پھر وہ امر بجا لائے جس کا تجھے حکم ہے. آپ نے پانی منگوایا، وضو کر کے نماز شام ادا کی اور پھر جان دے دی. اسی رات لوگوں نے آپ کو خواب میں تو پوچھا کہ اللہ نے آپ کے ساتھ کیا سلوک کیا، تو فرمایا تم مجھ سے ایسا سوال نہ کرو، البتہ میں نے تمہاری دنیا سے نجات پا کر آرام حاصل کر لیا. اور آپ نے فرمایا کہ آپ اپنی مجلس کے اندر فرمایا کہ اللہ نے متقی لوگوں کے سینوں کو نور یقین سے کھول دیا، اور اہل یقین کے دلوں کی آنکھوں کے حقائق ایمان کے نور سے منور ہیں. بہت بڑی ہستی کا مشکبار تذکرہ، اور اس کے اندر کئی نصیحتیں. اس کے اندر اور کئی راستے حیرت انگیز طور پر. असल में इंसान बड़ों से सीखता है, बड़ों से सीखता है, और जब बड़े उसकी जिंदगी में ना रहे तो फिर इंसान असली यतीम हो जाता है। आज का हमारा सबक 106 नंबर है, यानी 106 मजालिस हैं कशफुल माचूर की। आज समय 106 मजालिस है, और इसका जो आगाज हुआ था 2010 अप्रैल को हुआ, जिसे हम 12 साल हो गए हैं। ये सबक दरअसल कशफुल महजूब का हमारी जिंदगी का सरमाया है, और आज के सबक में एक अनोखी चीज मिली। दरवेश मक्का से जा रहे कूफा से गुजरे तो एक शख्स ने पकड़ लिया, तू तो मेरा गुलाम है। इन्होंने भी इनकार नहीं किया कि मैं आपका गुलाम नहीं हूं, और उसकी गुलामी शुरू कर दी, और वो आपको खैर के नाम से पुकारता था, और आपने कहा कि मेरा नाम जो है सो है, लेकिन जो इसने नाम दे दिया बस वही नाम, और गुलामी अख्तियार की, और उस गुलामी से रब ने विलायत के आला दर्जा आला मकामा और आला से आला जिंदगी का निजाम अता फरमाया। उस गुलामी से, वो जो गुलामी अख्तियार की, जो शख्स भी गुलाम बन जाता है, रब का अनोखा निजाम है, रब उसको आका बना, और जो आका बन के किसी फकीर दरवेश या किसी फकीर दरवेश के गुलाम के पास आता है, रब उसको तोड़ देता है। क्यों? भरे बर्तन के पास, भरे बर्तन को लेकर जो आता है तो उसके बर्तन में गुंजाइश नहीं होती, और जो खाली बर्तन को लेकर आता है वही बर्तन भर के जाता है। खाली बर्तन, उस खाली बर्तन में आजजी, इनके सारी फकीरी दुर्वेशी कि मेरे पास कुछ नहीं है, मैं फकीर हूं, मैं आजिज हूं, मेरे पास कुछ भी नहीं। जो फकीर बन के अपने आप को अपने शेख के सपुर्द कर देता है, और फिर जमाने की हवाएं, फजाएं, एतराज, अंदर के इश्काम, शक, शुबे, वसवसे उसको बहुत आए, पर अपनी मंजिल, अपनी सच्ची राहें नहीं छोड़, अपनी मंजिल और अपने सच्चे रास्ते नहीं छोड़। एक लफ्ज याद रखिएगा, अल्लाह पाक ने अगर आपको तस्बीखाने के निस्बत का सच होना सुझा दिया है, मैं ये लफ्ज फिर दोहराऊं, अगर अल्लाह पाक ने आपको तस्बीखाने की निस्बत का सच होना सुझा दिया है, हक होना सुझा दिया है, और दिल में ये बात उतर गई है कि तस्बीखाने की निस्बत सच और हक है, तो फकीर की फिर ये बात याद रखिएगा, फिर दुनिया की जितनी हवाएं, आंधियां, शक, वसवसे, तबसरे, बातें आए, अंदर से भी बाहर से भी, कभी अंदर वसवसों की शक्ल में और कभी बाहर लोगों की बातों और एतराज के शक्ल में, तो फरमाया फिर बंदा इस हक और सच होने को न छोड़े। सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु ने देख लिया था कि मेरे कमली वाले के साथ मेरी निस्बत हक है और सच है, फिर सारे हादसे, सारे आफात और तूफान आए, पर सच और हक को न छोड़ा। अल्लाह के वलियों के साथ कितने हादसे आए और कितनी मुश्किलात आई, पर सारी मुश्किलात, सारे हादसे उनके सच और हक के सफर को उन्हें न हटा सके, उन्हें जुदा न कर सके। امام احمد بن حنبل رحمت اللہ علیہ نے حق اور سچ کو پہچان لیا. وقت کے بادشاہ نے حق اور سچ کی راہوں سے انہیں ہٹانا چاہا اور اتنے کوڑے مارے کہ اس جسم تار تار ہو گیا اور کوڑے کے اندر کیل لگے ہوئے تھے. جب کوڑا جسم سے نکلتا تھا ہر کیل کے ساتھ جسم کی بوٹی ساتھ آتی تھی. کیا ہم اگر کسی شعبے میں تسبیح خانے کی کسی نسبت کے ساتھ جڑے ہوئے ہیں کیا ہمارے اوپر بھی اتنے حالات آئے؟ ہر فرد کہے گا نہیں آئے, اور اللہ نہ لائے, ہم کمزور ہیں, ہم کمزور ہیں, اللہ نہ لائے اتنے حالات نہیں آئے ہمارے اوپر. لیکن یاد رکھیے گا, جیسے شیخ ابو الخیر رحمت اللہ علیہ نے فرمایا کہ مجھے انہوں نے زبردستی غلام بنا لیا, تو سمجھ لے کہ میں غلام ہوں, میرے ذمے تسبیح خانے کی نسبت غلامی ہے اور میں ہر پل کا غلام ہوں. اور جو ہر پل کا غلام ہوتا ہے تو غلام کبھی نہ عزت تلاش کرتا ہے, نہ وقار تلاش کرتا ہے, نہ استقبال تلاش کرتا ہے, اور نہ 100% اپنی بات منوانا تلاش کرتا ہے. جو شخص بھی اپنے آپ کو یہ کہتا ہے کہ یہ جتنے میرے ساتھ چلنے والے ہیں سارے اصحاب کہف ہیں, جن کا تذکرہ قرآن میں اتنی عظمت کے ساتھ آیا, اور میں اصحاب کہف کا کتا ہوں. جو شخص بھی اس جذبے سے چلتا ہے اللہ اس کو جوڑتا بھی ہے, اللہ اس کی نسلوں کو سنوارتا بھی ہے, اللہ اس کو عظیم سے عظیم تر اور بڑا بناتا ہے. پیر امام شاہ صاحب رحمت اللہ علیہ ایک درویش تھے, ایک اللہ کے ولی کے پاس گئے. کہنے لگے میں اللہ کے درویش کے پاس جب گیا وہاں ساری ناگواریاں تھیں, ہر بندے کی اپنی رائے تھی, ہر بندے کا اپنا رخ تھا, اور ہر بندے کی اپنی چاہت تھی. میں وہاں بھیڑ بن کے رہا. بکری کا سر اونچا ہوتا ہے, بھیڑ کا سر نیچا ہوتا ہے. میں بھیڑ بن کے رہا, اور پھر اگلا لفظ کیا کہا, اور یہ بھیڑ بن کے غالباً 19 سال رہے. 19 سال, 19 سال ایک زندگی ہے. سب کچھ اپنا مار دیا اور بھیڑ بن کے رہے. پھر فرمایا, کہنے لگے مرشد نے مجھے شیر بنا دی, اور روحانیت کے وہ شیر تھے. جو بندہ کسی فقیر درویش کی خدمت میں رہے اور ہر وقت اپنی عزت نفس کو سامنے رکھے, فلاں نے میری بے عزتی کر دی, فلاں نے میری توہین کر دی, فلاں نے میرے ساتھ یہ کر دیا, عزت نفس کو اپنے ساتھ رکھے, فرمایا اللہ پاک اس کی صفات کو اور صلاحیتوں کو خیر میں نہیں لگوائیں گے, ایسی جگہ لگوائیں گے جہاں اس کی نسلیں پچھتائیں اور وہ خود آخر میں پچھتائے. میرے پاس اس کے واقعات پر واقعات ہیں کہ جو اللہ کے فقیر کی محفل میں ادب سے جاتا ہے, طلب سے جاتا ہے, فقیر بن کے جاتا ہے. اور یہی بات حضور داتا صاحب رحمت اللہ علیہ کی کتاب سے میں بتا رہا ہوں. آج کے کشف الماجود کے حلقے میں یہی بات بتا رہا ہوں. رب اس کو امیر بنا دیتا ہے, تیرے در کا جو بھی فقیر ہے وہی دو جہاں کا امیر ہے. تیرے کے در کا جو بھی فقیر ہے وہی دو جہاں کا امیر ہے. وہ فقیر بن کے جاتا ہے, اور جو فقیر ہوتا ہے اس کی اپنی کوئی چاہت نہیں ہوتی. میرے حضرت رحمت اللہ علیہ فرماتے تھے, फकीर हर जगह फकीर होता है, रिक्शे में, तांगे में, गाड़ी में, ट्रेन में, जहां भी सफर करता है वो फकीर होता है और मांगना शुरू कर देता है। फिर फकीर के मिजाज में ये चीज होती है, जो दे उसका भला, जो ना दे उसका भला। यह खिदमत किसी भी शोबे की अगर मेरी लगी है तो मैं इस दर का फकीर हूं, अगर लगी है तो मैं इस दर का फकीर हूं। फकीर बन के मैं इस जिंदगी के शोबों में से और इन राहों से गुजरूंगा, फकीर बनकर। आज उन हस्तियों का तस्करा 1000 साल पहले तो लिखा गया है, तबा ताबेईन का तस्करा आया है, जिसको 1400 साल, 1350 साल हो गए हैं, आज भी हम कर रहे हैं। उस दौर के कितने बादशाह आए थे जो अपनी अनानियत, अपने अना, अपने वकार, अपनी इज्जत, अपनी अजमत को लेकर चले थे, उनमें से किसी बादशाह का तस्करा नहीं आया। गौर से सोचे, बड़े बड़े बादशाह मिट गए, उनके तस्करे खत्म हो गए, आज उनके तस्करे हम सुन रहे और पढ़ रहे, जो किसी अल्लाह के दरवेश के पास फकीर बन के रहे, आजिज बन के रहे, मुख्ताज बन के रहे, और फिर अल्लाह के फकीरों ने उन्हें रंग दिया, रंग दिया। अल्लाह के फकीरों ने उन्हें रंग दिया, आजिज बन के, मुख्ताज बन के, अपने आप को मिटा के, वरना क्या होगा? आजिज और अगर मोहताज नहीं बनेगा, अपने साथ चलने वालों के साथ तकाबुल शुरू होगा, तकाबुल मुकाबला शुरू होगा, और तकाबुल की बुनियाद बनेगी इज्जत नफ्स। इसने मुझे इस लहजे से पुकारा था, मैं इनके साथ नहीं चल सकता, इसने मुझे इस लफ्ज से कहा था, इस अंदाज से। भाई छत पे शोर आ रहा, क्या छत वालों को हल्का कश्फुल महजूब की जरूरत नहीं है? हमारे ऊपर खिदमत वाले छत वालों में शोर आ रहा है मुसलसल, उनको जरूरत नहीं है? और ना किसी जिम्मेदार को एहसास है? फिर ये क्या कहेगा? कहेगा, मैं यहां नहीं चल सकता, मेरा इनके साथ चलना नहीं है। जब आजिजी लेके आएगा, फिर कहेगा, ये सारे मुझसे अच्छे हैं, और इन्होंने अगर मुझे कभी कोई गलती बताई भी तो मेरे अंदर तो इससे कहीं ज्यादा गलती है। हर नबी कहते हैं मेरे अंदर गलती है, जलम तो नफसी फकफिरली मगफिरतम मिन इंदक। आदम अलैहिस्सलाम, यूनुस अलैहि सलाम, ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंत मिनज ज़ालिम। हर नबी, मैं ताइफ की पहाड़ों और वादियों को देखे कि मेरे हबीब ने यही फरमाया था, या अल्लाह मेरी कोई गलती होगी, मैं नहीं समझा सका होगा। अल्लाह, नबी गलत नहीं होता, नबी खता नहीं खाता, नबी गुनहगार बदकार नहीं होता। उम्मत को आने वाली सारी इंसानियत को सबक दिया जा रहा, जब भी रेवड़ के साथ चलना है, किसके साथ? वो रेवड़ खिदमत वालों की टीम है, वो रेवड़ तस्बीह खाने की निस्बत है, वो रेवड़ जिंदगी का कोई सफर है। जब भी रेवड़ के साथ चलना है तो फिर ये कहना है कि सारे कसूर मेरे कसूर, सारी गलतियां मेरी गलतियां, अल्लाह इसको चमकाए, अल्लाह इसको चमकाए, अल्लाह इसको इज्जतों के ताज पहनाए। आज का हमारा कश्फुल महजूब का सबक हमारी जिंदगी के रूहानी सफर को बढ़ा रहा है, हमारी जिंदगी के रूहानी सफर को आगे चला रहा है, वरना जिंदगी के मोड़ आएंगे, तस्बीह खाने की निस्बत के बाद जिंदगी के मोड़ आएंगे, और उन मोड़ों में کبھی ناگواریاں ان موڑوں میں، کبھی تلخیاں، کبھی سختیاں، کبھی دھول کبھی پھول، کبھی دھول کبھی پھول، یہ چیزیں آئیں گی، یہ چیزیں آئیں گی. ایک عجیب بات بتاؤں، ایک صاحب تسبیح خانے میں آئے میرے پاس، یہاں وہ کہنے لگے کہ میں یہاں وقت گزارنا چاہتا ہوں خدمت عبادت کے لیے. آتے ہی ان کے مزاج کی سختی اور تلخی ہر بندے کے ساتھ، تو مجھے اس لہجے سے بولا تھا، تو نے مجھے اس لہجے سے کہا تھا، اس انداز سے کہا. میں نے کہا کوئی حرج نہیں، تسبیح خانے کے مزاج میں تو سب کو لے کر چلنا ہے، کھوٹے بھی میرے، کھرے بھی میرے، چھوٹے بھی میرے، بڑے بھی میرے، دھول بھی میری، پھول بھی میرے. میں نے ان کو عرض کیا، اچھی خاصے دیر عرض کیا، پھر علیحدہ بیٹھ کے سمجھایا کہ دیکھیں آپ اپنے ایک خاص مزاج کو لے کے آئے ہیں. یہاں تسبیح خانے میں تو دھوبی گھاٹ، دھوبی گھاٹ میں تو پاک ناپاک سارے دھوبی کے، دھوبی تسبیح خانہ تو کشکول ہے، اور ایک کھرے اور کھوٹے سارے تسبیح خانے کے کشکول کا حصہ ہوتے. کچھ دن تو ان کی کیفیت ٹھیک رہی، پھر اپنی مزاج کی سختی اور تلخی، اور ہر چیز میں فلاں نے مجھے یہ کہہ دیا، فلاں نے اس انداز سے بولا، فلاں اس انداز سے بولا. پھر ان سے عرض کیا، تین چار دفعہ عرض کرنے کے بعد پھر میرے پاس ان کی جب بھی شکایت آئی تو میں نے اپنے احباب سے عرض کیا ان کے لیے دعا کر بس، اور خود میں نے دعا کی کہ اے اللہ اس کو یہاں سے خود بھیج دے، یہ یہاں نہ رہے، اللہ میں اس کو اب نہیں، اب اس کی وجہ سے سب ٹوٹ رہے ہیں. قدرت کا نظام دیکھیں، وہ چلا گیا. کچھ سال ہر سال کے بعد وہ بندہ مجھے ملا، ملتے ہی میں نے پہچان، اور اس نے جو اپنی پھر کہانی سنائی کہ میں اپنی یہاں چدراہٹ، انا، افسری اور اس کو لے کے آیا تھا، آپ نے مجھے بار بار کہا تھا کہ سارے کے سارے یہ اصحاب کہف ہیں، میں تو ان کا کتا ہوں، ان کی مہربانی ہے مجھے اپنے ساتھ چلا لے. اور کہا کہ پھر میں نے میرے دل میں آپ کے لیے بھی شک، وساوس اور بدگمانیاں شروع ہو گئی، اور حتیٰ کہ میں دور ہو گیا. اور پھر اس بندے نے جو دور ہونے کی تلخیاں، نقصانات، مشکلات، مسائل اور زندگی کے طوفان، آندھیاں بتائیں، حالانکہ کہنے لگے اس در سے جڑنے سے پہلے یہ حالات تھے، اور جڑنے کے بعد حیرت انگیز طور پہ ایسی میری مشکلات مسائل حل ہوتے گئے، اور مشکلات مسائل میری سلجھتی گئی. مجھ سے کہنے لگے نادم ہوں، رو رہے تھے، رو رہے تھے، کہنے لگا نادم ہوں، کوئی حل بتائیں. میں نے کہا اللہ سے اس در کے دروازے کھلوائیں. کیوں؟ اب ایک بات جو کہنے لگا ہوں وہ غور سے سنیں. مجھے بے شمار احباب نے ایک بات کہی ہے جس کو میں نے آزمایا ہے. کہنے لگے کہ تسبیح خانے کی گلی اور تسبیح خانے کا دروازہ سب کے لیے کھلا نہیں ہے، جس کی اوپر سے منظوری آتی ہے وہی آتا ہے، اور جس کی اوپر سے منظوری ختم ہو جاتی ہے وہ زندگی میں تسبیح خانے اور تسبیح خانے کی نسبتوں کے ساتھ جو بھی کوئی خدمت لگی ہے وہ محروم ہو جاتا ہے، پہلے اوپر سے تار کٹتی ہے. تو میں نے ان سے عرض کیا اوپر سے منوائیں، اوپر سے منوائیں. ایک بہت بڑی ہستی تھی ولایت کے تاجدار، میں نے ان کی زیارت کی تھی، एक बंदे से मिलवाने के लिए उनको ले जा रहे थे। तो जो गाइड था, गाइड, उसने बताया कि जिस बंदे के पास हम जा रहे हैं वो इतराज बहुत करता है, इतराज बहुत करता है। तो वहीं से वापस हो गए, बड़ी मोहब्बत करने वाले, शफकत वाले, इनायत वाले, वहीं से वापस हो और फरमाने लगे, इतराज करने वाले का बर्तन मैला नहीं होता, मैली चीज धुल जाती है। एतराज करने वाले का बर्तन टूटा हुआ नहीं होता, टूटा जुड़ जाता है। एतराज करने वाले का बर्तन ऊंधा है और वो सीधा सिर्फ अल्लाह की अजमत और ताकत कर सकती, हमारे बस में नहीं है कि जो बर्तन उल्टा पड़ा है दुनिया की जितनी बारिशें हो जाएं उसमें एक कतरा नहीं जा सकता। एतराज करने वाला। और एक ये है कि सारे निजाम को मोहब्बत प्यार से लेके चलने वाला, क्यों? ये तस्बीह खाना है, आएंगी भी वही जो टूटे हुए, जो खोटे, जो पहले। अस्पताल में तो मरीज ही आते हैं, सेहतमंद क्या करने आएगा, सेहतमंद क्या करने आएगा, तो मरीज ही आता है। मैं भी मरीज हूं, सारे मरीज हैं, मैं भी अपना इलाज कर रहा हूं कि मरने से पहले इलाज हो जाए, नहीं कर रहे हैं। गुलाम बन के रहे। आज का जो सबक है पीर अली अजमेरी रहमतुल्लाह अलैह का, वो सबक यही है, शेख अबुल खैर गुलाम बन के रहे, हालांकि गुलाम थे नहीं और गुलाम बन गए। और इस गुलामी में रब ने वो अता किया कि बड़े बड़े विलायत के ताजदार आपके सामने सर झुकाते थे और बड़े बड़े अल्लाह के वली आपके सामने आंखें झुका के अपने हुक्म वापस ले लेते थे और शेख का हुक्म बाकी होता था। क्योंकि असल में हम जन्नती मिजाज हैं, जन्नत से हैं, मिजाज जन्नती है और जन्नती मिजाज में हर जौक जन्नत मिजाज का हिस्सा है। हर जौक, याद रखिएगा, जन्नती मिजाज बाजौक मिजाज है। हुक्म देगा नहरें आ जाएं, हुक्म देगा परिंदे आ जाएं भुने हुए, हुक्म देगा शहद आ जाए, हुक्म देगा कायनात का निजाम सौर, जन्नती मिजाज है। और जन्नती मिजाज आंख के इशारे से, हाथ के इशारे से, हत्ता के तही अन उस दिल में जो चाहत पैदा होगी वो हो जाएगी। ये जन्नती मिजाज है, जन्नत से आए हैं आदम, जन्नत से। अब हम इस दुनिया को भी जन्नत बनाना था, मिजाज से भी, चाहत से भी, तबीयत से भी, जौक से भी, हुक्म से भी, आदात से भी, ऑर्डर से भी, हर लिहाज से इसको क्या करना चाहते हैं, जन्नत बनाना चाहते हैं। इसको जन्नत बनाना चाहते हैं। और वो जन्नत बन नहीं सकनी, इसलिए अल्लाह पाक ने मोमिन को दो पैकेज दिए हैं और काफिर के पास एक पैकेज है। मोमिन के पास एक मरने से पहले का पैकेज है, एक मरने के बाद का पैकेज है, और काफिर के पास सिर्फ यही पैकेज है, उसका नाम है एंजॉय। इसी दुनिया को एंजॉय करो। अल्लाह ने मोमिन के लिए इसलिए सरहदें और हुदूद कायम कर दी हैं कि थोड़ा सा मजा, थोड़ी सी जिंदगी, और हमेशा के लिए आखरत के हकीकी मजे, आखरत की हकीकी जिंदगी। अब क्या होता यह है कि किसी फकीर के पास, किसी दरवेश के पास बंदा जाता है, जज्बा होता है कि अगर मैं खिदमत करूंगा तो ये मुझे मजीद तरक्की, इज्जत, शान और शौकत मिलेगी। अब उस जज्बे को सामने रखते हुए बंदा किसी खिदमत में, कोई चटाई उठाने की खिदमत है, कोई लोटा भरने की खिदमत है, کوئی صفائی کرنے کی تسبیح خانے میں، یہی خدمتیں ہیں، کوئی چندے کی خدمت تو نہیں ہے، یہی خدمتیں ہیں. اب جب لگتا ہے تو وہ جنتی ذوق لے کے آتا ہے. اللہ پاک نے فرمایا نہیں، جنت کا ذوق جنت میں رہے، یہاں تو فقیری ذوق، یہاں فقیری ذوق. میں نے ایک صاحب کو خدمت کے لیے میسج کیا کہ یہ یہ خدمت ہے. پہلے بھی انہیں کئی خدمتیں دیں، انہوں نے ضائع کی، بے قدری کی، ان کا عمومی مزاج ہے. میسج کے ساتھ ایک بات لکھی، افسرانہ مزاج سے لوگوں کو خدمت نہ لینا. آرڈر کا مزاج آپ کا افسرانہ مزاج ہے. اچھا، ان کا افسرانہ مزاج ایسے خود انہیں پتہ نہیں چلتا. ہمارے ایک تھے محکمہ زراعت میں ایک صاحب، وہ گالیاں دیتے تو انہیں پتہ نہیں چلتا تھا. عدالت میں کیس گیا، کوئی ان کا عدالت میں جج کے سامنے کھڑے ہیں، جج کو گالیاں دے رہے ہیں، وکیل کو گالیاں دے رہے ہیں. جج کو غصہ آ گیا، انہیں گالیاں، انہیں میں نے تو گالیاں نہیں دی، گالیاں نہیں دی. بڑی مشکل سے وکیل نے ٹھنڈا کیا، اس نے کہا سر اب وکیل سے بات کر رہا مخالف وکیل سے. کہنے لگے آپ بتائیں، آپ کی ماں کی بہن کی آپ نے آپ کو گالی دی ہے؟ اتنی گالیاں اس کے مزاج میں. ایک دفعہ دونوں بھائی کھانا کھا رہے تھے، اماں روٹی پکا پکا کے دے رہی تھی، دونوں کے مزاج میں گالیاں، اور دونوں ایک دوسرے کو ماں کی گالیاں دے رہے تھے اور روٹی کھا رہے تھے. انہیں پتہ، اماں چمٹا لے آئی، وہ جس کے اندر سے چولہے کے اندر سے پہلے لکڑیاں نکالتے تھے، لوہے والا چمٹا، انہوں نے دونوں پہ چمٹے مارے. اماں کیا ہے؟ کہہ رہے مجھے گالیاں دے رہو، قسم اٹھائے ہم نے گالیاں دی. بعض لوگوں کی طبیعتوں میں افسرانہ مزاج ہو، آرڈر کا مزاج، اور وہ دنیا کے سارے آسمانوں کے کلمے پڑھتے ہیں کہ ہم سے کچھ نہیں ہوا، جبکہ ان سے جو ڈسا ہوا ہوتا ہے وہ کہتے ہیں میرا تو جسم زخمی زخمی ہے. میری آپ سے درخواست ہے، یہ سبق پہلے میرے لیے ہے، میں اس کا محتاج ہوں. زندگی کے سفر میں، زندگی کے سفر میں دو چیزیں مانگے. دیکھیں اس بزرگ نے ان کی غلامی اختیار کی استقامت کے ساتھ، خود نہیں کہا میں آپ کا غلام نہیں ہوں، جاگ رہے پھر دیکھ لیں جاگ، خود نہیں کہا میں آپ کا غلام ہوں، بلکہ یہ بات کہی کہ بس ٹھیک ہے، اگر آپ کہتے ہیں تو میرا غلام ہے. کوفہ سے سامرا سے جا رہے تھے، کوفہ سے آگے مکہ جانا تھا، تو ٹھیک ہے پھر ایک اللہ سے استقامت مانگ کہ اللہ تو نے اگر تسبیح خانی کی نسبتوں سے جوڑا ہے تو اللہ استقامت عطا فرما. کیا عطا فرما؟ ہاں، آپ کے دائیں بائیں کوئی اگر سو رہا ہے اسے محبت پیار سے جگا دیں. کیا اللہ کیا عطا فرما؟ کئی لوگ آئے اور چلے گئے، اور ایسے گئے پتہ ہی نہ چلا. اللہ استقامت عطا کر، اللہ استقامت، اللہ سے استقامت مانگنی نہیں، یہ لفظ میرا یاد رکھیے گا، مانگنی نہیں منوانی ہے. میرے لیے بھی، میری نسلوں کے لیے بھی تسبیح خانے کی غلامی مخدومیت نہیں، تسبیح خانے کا مخدوم بن جائے میں اور میری نسلیں، نا خادم. ایک ہے مخدوم اور ایک ہے خادم. میں بھی، میری نسلیں بھی اللہ تسبیح خانے کے خادم ہیں. تو اللہ سے استقامت اس چیز کی مانگنی نہیں، صرف کیا ہے؟ منوانی ہے، منت کر کے. کیسے؟ کس طرح؟ اللہ سے منوانی ہے. ایک تو یہ درخواست ہے، اور دوسری درخواست یہ ہے، یہ مزاج نبوت ہے کہ ساری غلطیاں میری ہیں. نبی غلط نہیں ہوتا، لیکن نبی کہتا ہے ساری غلطیاں میری ہیں، نہ ہوتے ہوئے میری ہیں، میری ہیں. دنیا کا کامیاب، آج میں خدمت والا بتاتا ہوں، جس کو اللہ نے کبھی محروم نہیں کیا. عجیب بات ہے, کبھی محروم نہیں ہوا, کبھی محروم نہیں کیا. ایک خدمت والا بتاتا ہوں, کامیاب نہ محروم ہوا نہ اللہ نے اسے کبھی محروم کیا. ایک خدمت والا بتا, وہ کیا ہے؟ وہ یہ ہے جب تعریف کا موقع آئے دوسرے کو آگے کر دے, اور جب مار کا یا ڈانٹ کا موقع آئے خود سامنے آئے. بس یہ عجب راز ہے, عجب راز. میں نے اس راز میں مرشد سے تھپڑ کھائے ہیں, تھکے کھائے ہیں. میرے گھر میں ماں باپ کے مزاجوں میں مار نہیں تھی, نہیں تھی, ساری زندگی میں نہیں تھی مار. مرشد کی بہت مار سہی ہے, اور اس میں یہی بات زیادہ داخل تھی. غلطیاں کوئی اور کرتا تھا, ملبہ سارا میرے اوپر, اور میں اس کو قبول کر لیتا. اور میرے حضرت نے آخری وقت میں, مجھے یاد ہے, بیٹھے تھے, میں نیچے بیٹھا تھا, اور میرے سر پہ اپنی چادر بندوا رہے تھے جو تبرکات میں پڑی ہے. ایک بات فرمائی تھی, فرمایا ساری سختیاں تلخیاں تیرے لیے تھیں, بہت سی چیزیں جانتا تھا, آج کے اس وقت کے لیے میں نے تیرا انتخاب پہلے سے کر رکھا, پہلے سے کر رکھا, کہ تجھے کیا چلنا آتا ہے, چلانا آتا ہے. اور پھر فرمایا مجموں کے مجمے چلائے گا. میں ان کی بات پہ حیران تھا کہ اللہ کے ولی کی بات ٹھیک ہے, بظاہر تو کچھ نظر نہیں آ, مجمے کے مجمے ہوں. دنیا کے اس روحانیت کے سفر میں, زندگی کے اس روحانیت کے سفر میں, جو شخص بھی اپنے آپ کو چھوٹا بنا کے چلا اور سارے اعتراض, ساری غلطیاں میری ہیں, ساری خوبیاں اسی کی ہیں, رب اس کو چلائے گا, چمکائے گا, آگے بڑھائے گا, عزتوں کے تاج پہ انشاءاللہ. پر یہ ہے بات کہ انسان ایک ہی وقت میں, تھوڑی سی بات آئے تو ایک ہی وقت میں وہیں بہک جاتا ہے, پہل جاتا ہے, پریشان ہو جاتا ہے. یہ کیا ہے؟ قصور تو اس کا تھا, غلطی تو اس کی تھی, کوتاہی تو اس کی تھی. ہر وقت ساری کے سارے عتاب اور ساری کے سارے سزائیں اور ساری کے ساری ڈانٹ میرے لیے ہے. اندر کا نفس اور شیطان, اندر کی چیزیں اس کو اکساتی ہیں اندر. اس لیے اندر کی آوازیں اور باہر کی آوازیں, وہ جس نے اس پہ اپنے آپ کو سنبھال لیا وہی چلے گا. اس کی مثال دوں آپ کو, مؤذن جب اذان دیتا ہے کانوں میں انگلیاں دیتا ہے. کیوں؟ اب جو کسی بڑے کی بات کر رہا, دائیں بائیں سے تجھے بہت آوازیں آئیں گی. کیا آئیں گی؟ کیا آئیں گی؟ بہت آوازیں آئیں گی. اس بڑے کی بات کو پورا کر لینا, پھر آوازوں پہ توجہ کرنا. اور ہماری کانوں میں انگلیاں کب ختم ہوں گی؟ جب موت کی آخری شچ کی. ہم نے اپنی منزل پہ چلنا ہے, تسبیح خانہ ہماری منزل ہے, اس پہ چلنا ہے. بڑی آوازیں اٹھیں گی, ہر برگ پکارے گا تجھے پیار سے 100 بار, اور دامن میں الجھ کر تجھے روکیں گے بہت خار. دامن کو بچاتا ہوا باروں سے گزر جا, منزل تری آگے. منزل, منزل تیری آگے ہے, بہاروں سے گزر جا, منزل تیری آگے, منزل تیری آگے. ہماری زندگی کا سفر آگے ہے, ان چھوٹی چیزوں میں الجھ کے. اس نے مجھے یوں دیکھا تھا, اس نے مجھے یوں کہا تھا, حضرت میں ان کے ساتھ نہیں چل سکتا, آپ جو حکم فرمائیں فرمائیں. भाई मैं हुआ, मैंने भी तो उन्हें मैंने ही कहा था, और किसने कहा था? हजरत यूं हो गया, हजरत उसने यूं कर दिया। और फिर अल्लाह का निजाम देखें, जब मैं देखता हूं ना कि कोई बंदा अपने मिजाज पे चल रहा है और अपने आप को नहीं मार रहा, मेरे पास आखिरी हथियार है कि अल्लाह इसको यहां से इजाजत दे, मैं दुआ शुरू कर देता। और मेरे तजर्बा है, और बंदा ऐसे यूं गुम होता है, पता ही नहीं चलता, और उसका बदल कुदरत के खजानों में पहले से तैयार होते हैं, होता नहीं होते हैं, बदल तैयार होते। तस्बीखाने की मंजिल जिंदगी की सच्ची राहें, अगर रब ने सुझा दिया हक होना, फिर वो लफ्ज मेरे हैं, अगर तस्बीखाने का हक होना रब ने सुझा दिया है, क्या कर दिया, सुझा दिया है, तो फिर इस्तिकामत अल्लाह से मांगे एक, और दूसरा अपने आप को सबसे कमतर, सारा कसूर मेरा, सारी खताएं मेरी, सारी गलतियां मेरी, सबसे कमतर बना के जो चलता जाएगा चलता जाएगा चलता जाएगा। इसलिए अल्लाह वालों का एक कौल याद रखिएगा, करना भी है डरना भी है, डरते डरते करना है, करते करते मरना है। कैसा लफ्ज है, डरते डरते डरना क्या, कहीं किसी की तौहीन ना हो जाए, कहीं किसी की तजलील ना हो जाए, कहीं मेरे काम में कमी ना हो जाए, कहीं मुझे जो खिदमत दी है इसकी अजमत मेरे अंदर खत्म ना हो जाए, क्योंकि पुराना होने के बाद अजमत खत्म हो जाती है, वकार खत्म हो जाता है, हुक्म की अजमत भी, काम की अजमत भी, तस्बीह खाने की अजमत भी, पुराना होने के बाद। कुछ होते हैं जिनके दिल में अजमत पुराना होने के बाद भी बाकी रहती है, अदब बाकी रहता है, वकार बाकी रहता है। तो इसलिए कहा डरते डरते, यह है डर। अगला डर यह है कि क्या पता मेरी सारी इबादत मेरे अल्लाह मुंह पे ना मार दे। एक बुजुर्ग थे, नमाज के बाद अपने दोनों हाथ चेहरे पे रख लेते थे। पूछा हजरत क्यों, फरमाया कहीं ये मेरी नमाज अल्लाह मेरे मुंह पे ना मार दे। ये डर है इबादत का और खिदमत का डर। इसलिए कहा डरते डरते करते, और करते करते, और छोड़ इसलिए नहीं देना कि क्या पता कबूल है या ना कबूल है, नहीं छोड़ना नहीं है, छोड़ना नहीं है, करना है। तो ये लफ्ज आज के बाद याद रखें, डरते डरते करना है, और करते करते मरना है, और करते करते मरना क्या है, इस्तिकामत। ऐ अल्लाह बस जोड़े रख, ऐ अल्लाह तो कबूल किए रख। मैंने क्या कहा, इस्तिकामत मांगनी नहीं, क्या है, मरना नहीं है। इसे कहते हैं करते करते मरना है। हाय अंसारी साहब रहमतुल्लाह अलैह, यही करते करते मरना है, खिदमत के दौरान ही उनकी जान और मैयत वहीं से गई, और 27 की रात जनाजा था, वहां कलंदर वहां। खिदमत करते करते, या फिर मखदूम सैयद कबीरुद्दीन साहब, वो भी उनकी मैयत भी यही तस्वीर, करते करते मर, इनकी मैयत भी यही गई। ये अल्लाह दिखाता है कि जो अल्लाह से मनवा लेते हैं, जो अल्लाह से मनवा लेते हैं तलब के साथ, जज्बों के साथ, शहंशाह कबूल फरमाता है, और फिर कबूल क्या करता है। बस एक आखिरी वाक्या सुना, एक बहुत बड़े महकमे के अफसर थे, पूरे मुल्क के बड़े अफसर थे, मेरे पास आए, तशरीफ लाते थे, ना 600 की जरूरत है, फिर मैं दे दूंगा तनख्वाह। मैं जी, हाई साहब ये है। बड़े चौधरी थे, एक दफा कहने लगे दो पंखे लेने हैं और उसके लिए पैसे नहीं। मैं कहा हाई साहब ये पंखों के पैसे मैं दे दूंगा तनख्वाह, फिर दे देते थे। लैंड क्रूजरें हैं, बड़ी बड़ी गाड़ियां उनके पास होती थी, पेट्रोल और फ्यूल अगर अपना इस्तेमाल करते थे उतना लिख लेते थे। अजब इंसान थे, अजब इंसान थे, बहुत बड़े अफसर। मुझसे एक दफा कहने लगे एक एक दस्तखत में, और ये बात आज से 30 साल पुरानी बता रहा हूं, 30 साल पुरानी, एक दस्तखत में मुझे 3-4 लाख मिलते हैं, पर मैंने तो 3-4 रुपए भी नहीं लेने। एकदम मुझसे कहने लगे लाहौर के किसी जंगल में बाबडा टाउन बनाया है, वहां एक कनाल का प्लाट मिला है अफसरी पे, अब उसकी किस्तें देनी है, जंगल बेआबान में क्या करने जाऊंगा। आज तो बाबडा टाउन का इंच इंच महंगा है लाहौर में। फिर एकदम मुझसे कहने लगे घर वालों ने जितनी भी चीजें थी बेच बूच के मकान बनाया, देखा तो खिड़कियों के आगे पर्दे थे, विंडो नहीं थी, कपड़े लटकाए हुए। इसी तरह जिंदगी को इस अंदाज से। पर एक दफा मैंने देखा रो रहे थे, क्यों भाई साहब रो रहे? पर मैं अल्लाह से इस्तकामत मांगू, अल्लाह ने मुझे जिस खैर के लिए जोड़ा है कहीं महरूम ना हो जाए। हालात का आलम यह है कि तनख्वाह पूरी नहीं होती, घर का गुजारा नहीं होता, और पूरे मुल्क के बहुत बड़े चीफ हैं, पूरे मुल्क के बड़े चीफ हैं, और गुजारा यह है कि मुझसे उधार ले जाते थे। अभी परसों एक साहब, पिछले हफ्ते एक साहब मेरे पास आए, क्या करते हैं? कहने लगा उस शोबे में हूं, और हाजी साहब का बेटा जो है समी हमारा बॉस है। अच्छा, वो कैसे? नहीं, वो तो पूरे मुल्क के किंग आदमी है, हम उन्हें देख लें दूर से बड़ी बात है, इतने बड़े अफसर हैं। अच्छा, मैंने कहा हाई साहब के बेटे? कहने लगे दो बेटे पर दोनों को अल्लाह ने वो इज्जतें दी है, वो इज्जत अल्लाह से मनवाए, और फिर अल्लाह नस्लों को खिलाएगा, पालेगा, पहनाएगा, अल्लाह नस्लों को अता करे, अल्लाह नस्लों को अता करे, और नस्लों को अल्लाह दुनिया में मंगता, दुनिया की जितनी महंगाई आ जाए रब उनको इज्जतों के ताज पहनाएगा और आपकी कब्रें ठंडी। इस्तकामत अल्लाह से मांगे, मनवाए मेरे लिए, मेरी नस्लों के लिए, तस्बीखाने अपने लिए। अल्लाह पाक इस पे दुनिया आखरत की खैरों के और रहमतों और बरकतों के दरवाजे खोल के दिखाए। इस्तकामत अल्लाह से मनवाए और अल्लाह से मांगे, मनवाए और मांगे। और इस्तकामत के लिए ना एक राज बताता, अगर इस्तकामत चाहते हैं ना एक राज बताता हूं जो मेरा आजमूदा है, बड़ा कीमती राज है। उससे लिए ना दिल दिमाग और दुआ इस्तेमाल कर, बस समझ लें अल्लाह इस्तकामत देगा। याद रखिएगा तीन चीजें लगी, मैं दिल दीवार दुआ को ज्यादा वजाहत नहीं करूंगा, ये आपको सोचने के लिए दे रहा हूं, और मैंने कई बार बयान किया इसको। तीन चीजें लगी और तीन चीजें ना लगी। जान माल वक्त लगा, माल से मुराद चंदा नहीं, क्योंकि पीर अगर लफ्ज माल कहे तो फौरन जहन चंदे पे जाते हैं। माल से मुराद ये है आपका किराया लगा, आपका पेट्रोल लगा, ये भी तो माल है ना। जान माल वक्त लगा, समझ ले इस्तकामत नहीं मिलेगी। اگر استقامت چاہتے ہیں حاجی صاحب کی طرح تو تین چیزیں پھر لگانی ہوگی، دل، دماغ اور دعا، تین دالیں، دل کی دال، دماغ کی دال اور دعا کی دال. میرا دل لگ رہا، کیا میرا دماغ 100% سوچ رہا، تجاویز اور اصلاح، ترقیاں، کامیابیاں اور دعا. دل، دماغ اور دعا جب تک یہ تین چیزیں نہیں لگیں گی، نہیں لگیں گی، اس وقت تک استقامت نہیں ملے گی. میں نے آج استقامت کا راز بتا دی. اور جو اپنے قریب والوں کی ملامت کے ڈر پہ ترقی نہیں کرے گا، اسے کبھی استقامت نہیں ملے گی. میں یہ کروں گا تو ملامت ہوگی، یہ کہوں گا تو ملامت ہوگی، یہ دوں گا تو ملامت ہوگی. ملامت کے ڈر سے، ملامت کے ڈر سے. میں نے کئیوں کو کہا ہے اپنے شعبے کی اصلاح و تجاویز کے نکات مجھے لکھ کے دیا کریں. جی ٹھیک ہے، سال ہو گیا، دو سال ہو گیا، میں نے کہنا ہی چھوڑ دیا. یہ استقامت نہیں چاہتا تو میں کیا کروں؟ ملامت کے ڈر سے اگر اطلاع دینا چھوڑ دیں گے، اللہ استقامت نہیں دے گا، اللہ استقامت نہیں دے گا، اللہ استقامت نہیں دے گا. استقامت چاہنی ہے تو پھر دل، دماغ اور دعا، یہ تینوں چیزوں کا استعمال آئے گا تو سمجھ لیں استقامت اللہ دے گا، پھر موت تک اللہ چلائے گا. دل، دماغ اور دعا، یہ استقامت ہے. اس سے اللہ استقامت عطا فرمائے، اس پہ اللہ سے مانگے، اللہ سے منوائیں. اور جو بندہ بھی ملامت کے ڈر سے اطلاع نہیں کرے گا، اصلاح نہیں کرے گا، تجاویز اور اصلاح میں ملامت کے ڈر سے، اللہ اس کو استقامت نہیں دے. اور میں نے دیکھا، میں نے دیکھا، پرسوں ایک صاحب کو میں نے کہا آپ تسبیح خانے نہ آئیں، 12-13 سال ہو گئے آتے. میں کہا آپ نہ آئیں، آپ بس اپنے مقام پہ بیٹھے. کیوں؟ انہوں نے اپنے مزاج سے چلنا شروع کیا اور ملامت کے ڈر سے انہوں اطلاع اصلاح چھوڑ دی بارہا کہنے کے باوجود. تو ایسے بندے کا ہونا نہ ہونا برابر ہے. تو اللہ سے میرے لیے بھی، میری نسلوں کے لیے بھی، اپنے لیے استقامت. کیا مانگے؟ آگے سے آگے بڑھنا، ایک رینک کے بعد دوسرا رینک، ایک ترقی کے بعد دوسری ترقی. آج کے ہمارے حلقہ کشف المحجوب میں ایک حفاظتی، نورانی، روحانی اور ایٹمی دیوار جو ہمارے ارد گرد آئے اور اوپر نیچے سے آئے، اور جس کی وجہ سے آفات، بلیات، وبائیں، طوفان، نقصان گھریلو زندگی پہ، معاشی زندگی پہ، کاروباری زندگی پہ، رزق پہ، یہ چیزیں اللہ ان سے حفاظت فرمائے. فرمایا صبح اور شام 70,000 بلائیں عرشوں سے نیچے آتی ہیں، رحمتیں بھی آتی ہیں، جس کے اوپر روحانی حفاظتی دیوار ہوتی ہے اللہ اس سے وہ بلائیں ختم کر دیتا ہے. یہ پانچ اللہ کے نورانی حروف ہیں، اسماء حسنہ ہیں پانچ. اگر ہم اپنا دایاں ہاتھ سر پر رکھ کر یہ پانچ نورانی حروف یعنی پانچ اسماء حسنہ اگر ہم پڑھیں گے، اللہ ہماری اور ہماری نسلوں کی آفتوں، بلاؤں، مصیبتوں، حادثوں، پریشانیوں، بغض، کینہ، نفرت، حاسدین، جادو، جنات، اثرات اور بندشوں سے انشاءاللہ اللہ ہماری حفاظت فرمائیں گے. تو دایاں ہاتھ سر پر رکھیں، اور یہ عمل ہر حالت میں کیا جا سکتا ہے، یہ عمل ہر حالت میں کر سکتے ہیں، ہر حالت میں یہ عمل کیا جا سکتا ہے. اور ہم پڑھیں گے یا حافظ ہو، یا حفیظ ہو، یا رقیب ہو، یا وکیل ہو، یا سلام، یا حافظ ہو، یا حفیظ ہو، یا رقیب ہو، یا وکیل ہو، یا سلام، یا حافظ ہو، یا حفیظ ہو، یا رقیب ہو، یا وکیل ہو، یا سلام، یا حافظ ہو، یا حفیظ ہو، یا رقیب ہو، یا وکیل ہو، یا سلام، یا حافظ ہو، یا حفیظ ہو، یا رقیب ہو، یا وکیل ہو، یا سلام، حافظو یا حفیظو یا رقیبو یا وکیلو یا سلام یا حفیظو یا رقیبو یا وکیلو یا سلام یا حافظو یا حفیظو یا وکیلو یا سلام یا حافظو یا حفیظو یا رقیبو یا وکیلو یا سلام یا حافظو یا حفیظو یا رقیبو یا وکیلو یا سلام یا حافظو یا حفیظو یا رقیبو یا وکیلو یا سلام آمین. اللہ مبارک کرے, اللہ برکت دے. بہت طاقتور عمل کیا, کمال عمل ہے. چند لمحوں کا عمل آپ نے اپنی نسلوں کے لیے, اپنے لیے حفاظت کے نورانی روحانی عرشی ہتھیار لے لیے ہیں. اب کوئی کینا, جادو, اثرات, بندشیں, حادثیں, حوادث انشاءاللہ آپ کے قریب نہیں آئیں گے. اگلا عمل ہے دل کی معرفت پانے کا. دل پر شہادت کی انگلی رکھ کر, شہادت کی انگلی رکھ کر پہلا کلمہ, اور یہ بھی ہر حالت میں یہ عمل کر سکتے ہیں. انگلی رکھیں شہادت کی, اور لوگ کہتے ہیں حضرت ہمارے دل پہ انگلی رکھیں, یہ اسی چاہت کو پورا کرنے کی کیفیت ہے. دل نورانی ہوتا ہے, دل کی دنیا آباد ہوتی ہے, دل کی بیماریاں ہارٹ کے مسائل ختم ہوتے ہیں, سینہ اور دل وسوسوں بے چینیوں پریشانیوں سے دور ہوتا ہے. دل پر شہادت کی انگلی رکھ کر توجہ کر کے دور کے پہلا کلمہ پڑھیں گے 11 دفعہ. پڑھیں لا الہ الا اللہ محمد الرسول اللہ, لا الہ الا اللہ, لا الہ الا اللہ محمد, لا الہ الا اللہ محمد الرسول, 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 لا الہ الا اللہ محمد. آمین. ایسا مبارک عمل کیا جس سے آخری وقت میں کلمہ نصیب ہوتا ہے, چہرے پہ نور آتا ہے, دل کی زنگ اور دل کے اندر کے کھول ختم ہو جاتے ہیں. آپ نے ایسا طاقتور مبارک عمل کیا, اور یہ ہر حالت میں کیا جا سکتا ہے. اور اسی کلمے کا ایک عمل اور کر لیا کریں. یہ کلمہ نہ اللہ کے پاس امانت رکھوا دیا کریں پڑھ کے, اور ابھی نیت کریں کہ یا اللہ میں نے جو کلمہ پڑھا, اللہ تیرے پاس امانت ہے, تو خود خیانت کو پسند کرتا ہے, تو خود کیا خیانت کو ناپسند کرتا ہے, تو خود خیانت کیسے کر سکتا ہے. اللہ میرا جب آخری وقت آئے میرا یہ کلمہ مجھے لوٹا دینا. اور کئی لوگوں نے تجربے ہیں, جب آخری وقت آیا تو اللہ نے یہ کلمہ لوٹا دیا اور ان کا خاتمہ ایمان پہ. یہ اللہ سے لوٹائیں, اللہ سے یہ نیت کر لیں کہ اللہ کلمہ میں نے آپ کے پاس امانت رکھ دی. اور دوسری بات یہ ہے کہ ابھی آپ نے یہ جو کلمہ پڑھا ہے, یہ صرف آپ نے 11 بار پڑھا ہے, مجموع کے مجمع آپ کے ساتھ پوری دنیا میں بیٹھے ہیں, یہ سارا مل کے 70,000 ایک نہیں کئی بن گیا انشاءاللہ. اور جس کے پاس 70,000 کلمے کا نصاب ہوتا ہے, اللہ پاک اس کی بخشش کر دیتے. تو کشف الماجوب کے حلقے میں بیٹھا کریں, آیا کریں, اوروں کو لایا کریں. یہ موتی ہیں, یہ دنیا کی حفاظت, موت کی حفاظت, اور دنیا کے وساوس پریشانیوں اور مشکلوں سے حفاظت. اب ہم ایک شجرہ پڑھیں گے حضرت شیخ محی الدین اکبر ابن عربی رحمت اللہ علیہ کا. یہ شجرہ جس نے بھی پڑھا اور پھر جو بھی دعا مانگی ہمیشہ قبول ہوئی, ہمیشہ قبول ہوئی. और ये अमल हम हर हालत में कर सकते हैं, ये अमल हर हालत में कर सकते हैं। ये शेख मोहियुद्दीन इबन अरबी रहमतुल्लाह अलैह का शजरा है और उसके लिए अव्वल आखिर 3 दफा दुरूद शरीफ, 1 दफा अलहमद शरीफ और 3 दफा कुल हुवल्लाह पढ़ें। और मैं शजरा पढ़ रहा हूं, आप ये पढ़ें सुने, और फिर ये हदिया हम ये कलमा जो पढ़ा, ये जो कलमा पढ़ा, ये कलमा और ये जो हमने ये अमल किया, ये सारा का सारा ये हम इन हस्तियों को हदिया करते हैं। तो आप ये अमल करें, अवल आखिर 3 दफा दुरूद शरीफ और 1 दफा फातिहा, 3 दफा कुल हुवल्लाह, बिस्मिल्लाहिर्रहमानिर्रहीम, आप ये पढ़ें, मैं शजरा पढ़ता हूँ। इलाही बेहरमत हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हजरत अबूबकर सिद्दीक, हजरत उमर, हजरत उस्मान, हजरत अली करमल्लाहु वजहुल करीम सलामुल्लाह रिज़वानुल्लाह ताला अलैहिम अजमईन, हजरत हसन बसरी, हजरत हबीब अजमी, हजरत दाऊद तई, हजरत मारूफ करकी, हजरत सिरी सख्ती, हजरत जुनेद बगदादी, हजरत अबूबकर शिबली, हजरत अब्दुल अजीज, हजरत अब्दुल वाहिद, हजरत अब्दुल फरह, हजरत अली बिन अहमद, हजरत शेख अबू सईद, हजरत पीरान पीर शेख अब्दुल कादिर जिलानी, हजरत शेख अबू सऊद और हजरत मोहियुद्दीन इबन अरबी इबन अकबर रहमतुल्लाह ताला अलैह। और उसका दूसरा शजरा है हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हजरत अबूबकर सिद्दीक, हजरत उमर रजी अल्लाह अन्हु, हजरत उस्मान, हजरत अली करम अल्लाह जो रिजवान अल्लाह ताला अलैहि अजमईन, हजरत हसन बसरी शेख, हजरत अब्दुल वाहिद, हजरत फुजैल बिन अय्याद, हजरत इब्राहिम बिन अदहम, हजरत अबू बली शफीक, हजरत अबू तुराब, हजरत अबू उमर, हजरत जाफिर, हजरत अबू अब्दुल्ला, हजरत हसन, हजरत अबू इसहाक, हजरत अबू नफ्ता, हजरत अबुल हसन, हजरत अबुल फतह और शेख मोहियुद्दीन इब्न अरबी रहमतुल्लाह अलैह, इनको हमने ये अमाल का हदिया कर दिया, इनको इन अमाल का हदिया किया। और अब इनके वसीले से हम इंशाअल्लाह ताला इनके वसीले से दुआ करेंगे, इनके वसीले से दुआ करेंगे। और दूसरी चीज ये है, ये दम वाला डब्बा जरूर ले लिया करें, इसके अंदर सामान देखें कितने का डब्बा है, इसके अंदर सामान देखें, ये डब्बा कितने का छपता है, सामान कितने का आता है, कहीं ये ना हो कि मकसद डब्बा बेचना हो, जितनी इसके अंदर सामान है उतने का हम खुद बनवाना चाहें करना चाहें नहीं आ सकता। मकसद कोई बेचना नहीं, अल्लाह नियतों और जज्बों को जानता है। और इसको दम वाले एक एक अमल को एहतियात और पूरे जज्बे से किया करें, इस डब्बे के अंदर जो एक एक चीज है उसको एहतियात और पूरे जज्बे से किया करें। और अगर आप विलायत के ताजदार बनना चाहते हैं तो कशफुल महजूब के 90 दर्स सुने और बार बार सुने, अपने मकाम पे नेट के जरिए कशफुल महजूब के 90 दर्स गाड़ी घर दर दफ्तर जहां भी मुसलसल सुने और बहुत ज्यादा सुने। तो अब जो है एक तो इज्तमाही दम होगा पूरी दुनिया में, जितने ऑनलाइन बैठे हैं उनको दम होगा, और दूसरा मेरे सामने नमक पड़े हैं, ये नमक जाते हुए लेकर जाएंगे पर नीचे ना गिरे, अदब का मकाम है, इनको दम होगा। और मेरे साथ तस्बीह और टॉफियां पड़ी हैं, ये उन लोगों के लिए जो यकम रमजान से ईद के बाद तक आने वाले मजमे की खिदमत करेंगे, ये उनको ये हदिया मिलेगी, इनको दम होगा। और आपको भी दम हुआ है फिर भी दम होगा, पूरी दुनिया में ऑनलाइन बैठे पूरी दुनिया में उनको दम होगा, अपनी मुरादें, अपनी परेशानियां, अपने मसाइल, अपनी मुश्किलों का सख्त तसव्वुर करते हुए हम इस दम में शामिल होंगे। हमेशा अदब वाले को मिलता है, तलब वाले को मिलता है, शक वाले हमेशा महरूम रहते हैं। और माशाल्लाह आप अदब वाले हैं, तलब वाले हैं और सच्चा जज्बा रखने वाले हैं, अल्लाह पाक की रहमत से आप इंशाल्लाह खाली नहीं जा रहे। तो सर झुका के अपने मकासिद, मसाइल, परेशानी, मुश्किलात का तसव्वुर करेंगे और इस दम में शामिल होंगे। अल्लाह मुबारक करे, अल्लाह कबूल फरमाए। अब हमारे अमल जो है वो शिफाया दुआ है, आज 2 नफिल हाजत, 3 बार सूरत यासीन, 70 दिन का जो अमल किया था आज उसकी भी दुआ है और हमारा जो 3 दिन लगते रहे हर महीने हर हफ्ते लोग 3 दिन के लिए रूहानी चिल्ले के लिए आते थे उसकी भी दुआ है और इंशाल्लाह एंड हफ्ते भी रूहानी चिल्ला 3 दिन का होगा, लेकिन जो ये पिछले गुजरे हैं उनकी दुआ है। नबी हर 3 दिन हर हफ्ते लोग 3 दिन के लिए आते हैं ख्वातीन और मर्द अपने मसाइल मुश्किलात के लिए रूहानी चिल्ला जिसे कहते हैं, और वो 3 दिन जो शुरू होते हैं जुमेरात की असर से एतवार की जोहर तक, जुमेरात की असर से एतवार की जोहर तक वो 3 दिन हमारे होते हैं, उसकी भी दुआ है। अभी जो है इंशाल्लाह मुराकबा होगा, मुराकबा पूरी तवज्जो से दिल की गहराइयों से अर्शे इलाही से नूर मेरे दिल पे आ रहा ये तसव्वुर करना है, अर्शे इलाही से नूर मेरे दिल पे आ रहा और मेरा दिल अल्लाह 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 कह, ये पहले आदत बना लें, एक वक्त आता है अल्लाह इस आदत को इबादत बना देता है। पहले क्या बना लें? आदत बना लें, फिर एक वक्त आता है अल्लाह इस आदत को इबादत बना देता है। आदत बनाएं पहले और घर में इसकी मशक करें, घर में इसकी मशक करें, घर में इसकी मशक, इसकी मशक करें, तभी थोड़ी देर के लिए मुराकबा होगा पूरी तवज्जो से। देखिए मैं क्यों कहता हूं कि दम वाला डब्बा दम से पहले लेके जाया करें घर में, वो तावीज फेरने हैं करने हैं उसको समझा करें दम वाले डब्बे को, ये अहम चीज है बहुत ज्यादा। बीमारी जादू असरात घरेलू उलझनों जिंदगी की नाकामियों के लिए इसे दम से पहले लेके जाया करें और फिर इसके एक एक अमल को समझें करें, फिर आके वो तावीज मटके में डालते, ये दम से पहले लेके जाएं, दम वाला जो है दम से पहले लेकर जाएं। तो अभी जो है मुराकबा है उसको जो है बहुत तवज्जो से ध्यान से मुराकबा बहुत यकीन और दिल की गहराइयों से, और फिर उसके बाद जो है इंशाल्लाह दुआ होगी। तो मुराकबे में डूब जाएं सर झुका के इस तसव्वुर में कि अर्श इलाही से नूर मेरे दिल पे आ रहा और मेरा दिल अल्लाह अल्लाह कह रहा, इसकी पहले आदत बना ले, एक वक्त आएगा अल्लाह इसकी इबादत बना। ला इलाह ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूल يا أول الأولين ويا آخر الآخرين يا ذا القوة المتين يا راحم المساكين يا أرحم الراحمين يا أكرم الأكرمين يا أجود الأجودين يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وأدخل الجنة مع الأبرار يا عزيز يا غفار يا رب العالمين يا رب العالمين اللہ ہماری آمین قبول فرما، ذلت اور ظلمت کے بغیر قبول فرما، برکت اور عافیت عطا فرما، برکت اور عافیت عطا فرما، برکت اور عافیت عطا فرما، ہماری دائیں بائیں میں وسعت عطا فرما، راحت عطا فرما، رحمت عطا فرما، دنیا آخرت کی ساری ضرورتیں غیب سے پوری فرما اور مشکلیں حل فرما، ناکامیاں دور فرما، حالات بہتر فرما، بادشاہوں کی مدد فرما، غریبوں فقیروں کی مدد فرما، چھاونیوں ایوانوں کی مدد فرما، کچہریوں گلی بازاروں کی رحمت اور مدد فرما، اللہ عافیت فرما، قرض داروں کے قرضے، بیماریوں کی پریشانیاں اور مرضوں کے مریضوں کو صحت عطا فرما اور برکت عطا فرما، ہماری دنیا بھی بہتر فرما، اور ہماری آخرت بہتر فرما، ہر آمین کہنے والے کی آمین کو قبول فرما، اور جنہوں نے سورۃ یاسین کے نفل پڑھے ان کو قبول فرما، اور جو ہر جمعرات یہاں 3 دن کے لیے روحانی چلے میں آتے رہے ان کی مرادیں پوری فرما، ان کی مشکلیں حل فرما، ان کی ناکامیاں دور فرما، اور یا اللہ یہ سورۃ یاسین کے نفل تا دوام جاری رہیں، میں آئندہ کی اجازت دیتا ہوں آئندہ بھی پڑھتے رہیں، اس کو نہ چھوڑیں، تسبیح خانے کی نیت کر کے، میرا اور میری نسلوں کی نیت کر کے، اس سارے نظام کی خیر کی نیت کر کے اللہ تو قبول فرما، ان نوافل کو قبول فرما، اور تسبیح خانے میں 3 دن کی حاضری اپنے مسائل کے حل کے لیے یہاں کی حاضری قبول فرما، یہاں کی حاضری قبول فرما، اللہ میری کسی بے ادبی کی وجہ سے محروم نہ فرما، استقامت عطا فرما، استقامت عطا فرما، اللہ میرے دل دماغ اور دعا کو قبول فرما، اگر تالے لگے ہیں میری غلطی کی وجہ سے توڑ دے، اور میرے دل اور دماغ کو جاری فرما کہ وہ تسبیح خانے اور اس سارے نظام کے لیے سوچیں، ان کے اندر درد ہو اور دعا ہو، اللہ قبول فرما، قبول فرما، قبول فرما، اور ہماری ہر مشکل پریشانی دور فرما، تیری بندیاں بندے جہاں دور پرے سے آئے ہیں ان کی حاضری کو قبول فرما، مشکلیں حل فرما، ناکامیاں دور فرما، بن مانگے عطا فرما، آمین آمین آمین. وصلی اللہ علی النبی الکریم وعلى آلہ وصحبہ وازواجہ وبناتہ واہل بیتہ واہل بیتہ واطرتہ اجمعین آمین برحمتک یا ارحم الراحمین.